यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। यस वर्षको छठ पर्व आजदेखि विधिवत रूपमा शुरू। काठमाडौँ उपत्यका सहित तराईका जिल्लाहरूमा छठ घाट बनाइँदै। अर्घाखाँचीमा देउसी भैलो खेलिरहेका बेला बसको ठक्करबाट दुईजनाको मृत्यु। सप्तरीमा त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता। यस वर्ष धान उत्पादनमा कमी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान। र अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम दिन आज मतदान हुँदै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सूर्यको आराधना गरी मनाइने छठ पर्व आजदेखि धार्मिक विधिपूर्वक शुरू भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि शुरू भएको हो। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाव र जलाशयमा श्रद्धालु भक्तजनको भीड़ लाग्ने गर्दछ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले नाखा अर्थात नुहाएर खाने गर्दछन्। त्यस्तै पर्वको दोस्रो दिन बुधबार खरना मनाइनेछ। खरनाका दिन व्रतालुहरूले दिनभरि उपवास र निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्ने गर्छन् र राति अरवा अरवाइन नुन नहालेको खानेकुरा खाने चलन छ। त्यस्तै षष्ठीका दिन अर्थात बिहिबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा पिनेको पिठोबाट बनाइएका गुलिया खानेकुरा र विभिन्न फलफूल लगायत आवश्यक सामग्री ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्दछन्। षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै अर्घ्य अर्पण गर्दछन्। त्यसको भोलिपल्ट अर्थात शुक्रबार एक बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न हुने गर्दछ। तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा यति बेला छठको तयारी शुरू भएको छ। पशुपति क्षेत्र स्थित गुहेश्वरी मन्दिर मुनिको बागमती किनारमा छठ घाट निर्माण थालिएको छ। गुहेश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात पूजा स्थल निर्माण भइरहेको छ। त्यस क्षेत्रमा 675 वटा छठ घाट अर्थात पूजा स्थल निर्माण शुरू गरिएको गुहेश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ। त्यसै गरी कमल पोखरी, नागपोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भएको छ। व्रतालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् र भोलिपल्ट कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ। अर्घाखाँचीको भूमिका स्थान नगरपालिका स्थित जयठाँटीमा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने 18 जना घाइते भएका छन्। वडा नम्बर 5 र 6 को सिमानामा पर्ने जयठाँटीमा हिजो साँझ देउसी भैलो खेलिरहेको स्थानमा बसको ब्रेक फेल हुँदा दुर्घटना भएको हो। भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा घाइते भएकी 22 वर्षीय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। त्यस्तै ढाका बाङ्की 70 वर्षीय रूनी खनालको घटनास्थलमै मृत्यु भएको पनि उहाँले जानकारी दिनुभयो। हिजै अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको एउटा कार दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। कार दुर्घटना हुँदा मालारानी गाउँपालिका वडा नम्बर 7 टिमुरे बस्ने 26 वर्षका नवीन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। उता सप्तरीको कञ्चनरूप नगरपालिका 4 स्थित त्रियुगा नदीमा डुबेर हिजो दुई बालिकाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। स्थानीय श्रवण महतोकी 9 वर्षीय छोरी प्रतिभा महतो र सुरेश सदाकी 8 वर्षीय छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदय कुमार रायले बताउनुभयो। उहाँका अनुसार कञ्चनरूप नगरपालिका चार जगतपुर स्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकोमा दुईजनाको मृत्यु भएको र स्थानीय आठ वर्षीय काजल खंग अझै बेपत्ता रहेकी छिन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भारतमा शुरू भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए सम्मेलनमा सहभागिता जनाउनु भएको छ। सन् 2015 फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप 21 को 21 सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिए अनुसार गठबन्धनको 7 सम्मेलनमा मन्त्री खड्का सहभागी हुनुभएको विद्युत विकास विभागका महानिर्देशक नवीन राज सिंहले जानकारी दिनुभयो। कोप 21 सम्मेलनमा भाग लिएका करिब 120 राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए। सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढ़ाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रूपमा सौर्य ऊर्जा प्रविधिको बढ़दो उपयोगबारे छलफल हुने महानिर्देशक सिंहले बताउनुभयो। सम्मेलनमा हरित विकास जलवायु परिवर्तन र सौर्य ऊर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यास आदान प्रदान गरिनेछ। प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कमजोर हुँदा हिजो काठमाण्डुबाट देशका विभिन्न क्षेत्रको उडान प्रभावित बनेको हो। लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। काठमाण्डुबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भए पनि हिमाली र पहाड़ी क्षेत्रका अधिकांश उडान हिजो हुन नसकेको उहाँले जानकारी दिनुभयो। आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः शुरू भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन। दशैं तिहार सकिएसँगै सिमकोटबाट जिल्ला बाहिर जाने यात्रुको चाप विस्तारै बढ़दै गएको विमानस्थल कार्यालयले जनाएको छ। रामेछापको मन्थली विमानस्थलबाट लुक्लातर्फ जाने जहाजहरूले नियमित उडान भर्न नसक्दा मन्थली विमानस्थलमा पर्यटकहरू अलपत्र परेका छन्। मौसमको खराबीका कारण हिजो बिहानैदेखि नै नियमित उडान हुन नसकेपछि विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू विगत चार दिनदेखि मन्थली विमानस्थलमा अलपत्र परेका हुन्। काठमाण्डुबाट स्थलमार्ग हुँदै जहाज चढ़नका लागि पर्यटकहरू मन्थली विमानस्थल जाने गरेका छन्। वर्षाका कारण बीपी राजमार्गको केही स्थानमा रहेका खोल्साहरूमा आएको लेदोका कारण सवारी आवागमनमा असर परेको छ। बीपी राजमार्ग अन्तर्गत धुलीखेल नगरपालिका 11 हनुमान मावि नजिकैको खोल्सामा आएको लेदो र पानीका कारण राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार हिजो वर्षासँगै आएको लेदोका कारण पातलेखेत नजिकै रहेको खोल्सामा केही बेर सवारी आवागमनमा समस्या भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धान उत्पादन कम हुने अनुमान गरेको छ। किसानले धान पाकेर भित्र्याउने बेलामा मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत असोज 10 12 गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ। मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूल नहुँदा धान उत्पादन घट्न सक्ने अनुमान गरिएको बताउनुभयो। राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताउनुभयो। मन्त्रालयले मनसूनजन्य विपदका कारण धान खेतमा भएको क्षति सम्बन्धी विस्तृत आकलन निकाल्न आगामी मक्सिर अन्तिम साता प्रादेशिक गोष्ठी गर्ने भएको छ। मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार सबै प्रदेशबाट संकलित तथ्याङ्कलाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न गोष्ठी आयोजना गर्न लागिएको हो। वरिष्ठ अर्थशास्त्री तथा प्रगतिशीलवादी लेखक स्वर्गीय गोविन्द प्रसाद लोहनीको 96 जन्म जयन्तीको अवसरमा एकल व्यक्तित्व समाजले अस्ट्रेलियादेखि युरोपसम्मको यात्रा नामक पुस्तक सार्वजनिक गरेको छ। बागमती प्रदेशका सभामुख भुवन पाठक, पूर्व मुख्य सचिव उमेश मैनाली, पूर्व सचिव उमेश मैनाली, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, रविन्द्र मिश्र, रमेश खरेल लगायतबाट हिजो पुस्तकको विमोचन गरिएको हो। स्वर्गीय लोहनीले आफ्नो 96 वर्षीय जीवनकालमा 60 वर्ष डायरी लेख्नु भएको थियो। संस्थाका अध्यक्ष कपिल लोहनीले स्वर्गीय गोविन्द प्रसाद लोहनीको योगदान लगायतका विषयमा जानकारी दिनुभएको थियो। स्वर्गीय लोहनीका नेतृत्वको भोग कामरेड जाने होइन, आजको चीन लगायत दर्जनौं पुस्तक र लेख प्रकाशित भइसकेका छन्। कर्णाली प्रदेशका 8 वटै जिल्लाका कारागारमा क्षमता भन्दा बढ़ी कैदीबन्दी हुँदा सुरक्षा संवेदनशीलतामा जोखिम बढ़ेको छ। कारागारलाई सुधार गृहमा रूपान्तरण गर्ने योजनामै सीमित रहेको छ भने बढ़ी कैदीबन्दी राख्दा कारागार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। सुर्खेतबाट संवाददाता आकाश तारा भएको यो रिपोर्ट।
कर्णालीका 8 जिल्लाका कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा समस्या भएको छ। कतिपय पुराना र जीर्ण कारागारमा कैदीबन्दीलाई कोचेर राख्दा सुरक्षा संवेदनशीलता बढ़ेको हो। सुर्खेत, दैलेख र जुम्लामा कारागारका नयाँ भवन बने पनि क्षमता भन्दा बढ़ी कैदीबन्दी भएकाले कतिपयलाई पुरानै भवनमा राख्नुपर्ने बाध्यता छ। प्रदेश राजधानी सुर्खेत कारागारमा 100 जनाको क्षमता भए पनि करिब 400 जना कैदीबन्दी र थुनुवालाई राख्नुपर्ने बाध्य रहेको सुर्खेत कारागार कार्यालयका प्रमुख लक्ष्मी खरेलको भनाइ छ।
पुरुष 370 जनाको क्षमतामा 385 जना हुनुहुन्छ, त्यसै गरी महिला 30 जनाको क्षमतामा 40 जना हुनुहुन्छ।
कारागारको भौतिक संरचना र क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको छ। 25 जना क्षमता रहेको जाजरकोट कारागारमा हाल 66 जना कैदीबन्दीले खेलकुदका लागि मैदान अभाव भोगिरहेका छन्। क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा जीर्ण संरचनाको कारागारमा सुत्न, शौचालयको प्रयोग र खानेपानी समस्या लगायत देखिने गरेको जाजरकोट कारागार कार्यालय प्रमुख चन्द्रबहादुर गिरी बताउनुहुन्छ।
35 जनामा जसमा अहिले 67 जना, जसमा 67 जनालाई सुत्न अलिक कठिनाइ भएको छ र त्यस सँगसँगै खाटहरू पनि अलिक व्यवस्थित छैन।
कर्णालीका मुगु र हुम्लामा हालसम्म कारागार भवन निर्माण नहुँदा जिल्ला बाहिर कैदीबन्दी र थुनुवालाई पठाउनु पर्ने बाध्यता रहेको छ। 25 जना क्षमता रहेको कालीकोट कारागारमा 44 जना, 35 जना क्षमता रहेको सल्यानमा 128 जना, 25 जना क्षमता रहेको रुकुम पश्चिममा 146 जना र डोल्पामा 19 जना कैदीबन्दी रहेका छन्। 130 जना क्षमता रहेको दैलेखमा 147 जना र 200 को क्षमता रहेको जुम्ला कारागारमा भने 122 जना कैदीबन्दी रहेका छन्। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर निकै प्रतीक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको अन्तिम मतदान आज हुँदैछ। निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच प्रतिस्पर्धा हुँदैछ। मतदाताहरूको प्रत्यक्ष मतदान र इलेक्ट्रोल कलेजको सम्मिश्रणका आधारमा निर्वाचित गरिनेछ। अमेरिकाको राष्ट्रपति निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखी डेमोक्रेट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन्। भारतको उत्तराखण्ड राज्यस्थित अल्मोडा जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा 36 जनाको मृत्यु भएको छ। दुर्घटनामा थप केही घाइते भएको र गम्भीर घाइतेहरूलाई हवाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै मृतकका परिवारलाई झनै 2 लाख रूपियाँ र घाइतेलाई 50,000 रूपियाँ सहयोग दिने घोषणा गर्नुभएको छ। भारतको पहाड़ी क्षेत्रमा सड़कको दुरवस्था, पुराना यातायातका साधन, चालकको लापरवाहीका कारण दुर्घटना हुने गरेको छ। पूर्वी इण्डोनेसियाको क्लोरेस टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा 10 जनाको मृत्यु भएको छ। ज्वालामुखीबाट उछिटिएका आगोको लपकाका कारण कतिपय घरहरूमा आगलागी समेत भएको उल्लेख गरिएको छ। ज्वालामुखी विस्फोटका कारण 7 गाउँ प्रभावित भएका छन्। गाजामा पछिल्लो इजरायली आक्रमणमा परि 33 पालेस्टाइनीको मृत्यु भएको छ। घटनामा 156 जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विगत एक वर्षदेखि जारी इजरायल गाजा युद्धका क्रममा 43,370 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन् भने 1,2,261 जना घाइते भएका छन्। यसैबीच विश्व खाद्य संस्था डब्ल्यूएफपीले गाजामा मानवीय सहायता नभएका कारण चाँडै नै त्यहाँ भोकमरी फैलने चेतावनी दिएको छ। इजरायलले संयुक्त राष्ट्रसंघलाई आधिकारिक रूपमा नै पालेस्टाइनी शरणार्थीहरूलाई सहयोग गर्ने संस्थाहरूसँग आफूले कुनै सरकार नराख्ने जनाइसकेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
त्रिशुली नदी र त्यसका सहायक नदीमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमी त्रिशुली 220 केवी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। रसुवाको आमा छोदिङ मो गाउँपालिका थम्बुचेत स्थित चिलिमी हब सब स्टेशनदेखि नुवाकोटको किसपाङ गाउँपालिकाको पहिरे बेसी स्थित त्रिशुली 3B हब स्टेशनसम्मको 28 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमी जलविद्युतको अगुवाईमा निर्माण भएका 111 मेगावाटको रसुवागढ़ी र 42.5 मेगावाटको सान्जेन सहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। रसुवागढ़ी र सान्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादनको चरणमा रहेका छन्। आयोजनाले लाइन निर्माणका लागि 20 किलोमिटर भन्दा बढ़ी पहुँच सड़क निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कमान थापाले बताउनुभयो। अनुमानित लागत 3,62,89,00,000 अमेरिकी डलर रहेको चिलिमे त्रिशुली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक KfW को अनुदान रकम रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंजले बाँकेमा किसानहरूले उत्पादन गरेको धान किन्न शुरू गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगंजका प्रमुख राम शरण लामिछानेले धान किन्नका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण किन्न ढिलाइ भएकोले यही कार्तिक 20 गतेबाट धान किन्न शुरू गरिने जानकारी दिनुभयो। कम्पनीले बाँकेका लागि 40,000 क्विन्टल धान किन्ने गरी कोटा निर्धारण गरेको छ। प्रति क्विन्टल मध्यम धान 3,580 र मोटा धान 3,410 रुपियाँमा खरिद गर्न मूल्य निर्धारण गरिएको प्रमुख लामिछानेले बताउनुभयो। यस वर्ष बाँकेमा 1,50,000 मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। काठमाडौँमा यही कार्तिक 21 25 गतेसम्म 8 प्रांगारिक कृषि मेला तथा प्रदर्शनी आयोजना हुने भएको छ। अर्ग्यानिक एसोसिएसन नेपाल र कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले आयोजना गर्न लागेको मेला तथा प्रदर्शनीमा 50 भन्दा बढी अर्ग्यानिक तथा प्राकृतिक उत्पादनका कक्षहरू रहनेछन्। मेला संयोजक शान्ता बास्कोटा कोइरेलाले नेपालको अर्ग्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाको माध्यमबाट सहयोग पुग्ने बताउनुभयो। उत्पादक र उपभोक्तालाई एउटै थलोमा जुटाउने उद्देश्यले मेला आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो। मेलामा झण्डै 1 करोड़को कारोबार हुने अनुमान गरिएको संयोजक बास्कोटाले बताउनुभयो। पाल्पाको रामपुरमा रहेको एउटा कृषि फर्मले तिहारको बेला फूलमाला बिक्री गरेर 3 लाख सम्मको आमदानी गरेको छ। तिहार र भाइटिकाको अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर त्यहाँ स्थित हाम्रो आधुनिक कृषि फर्मले उक्त आमदानी गरेको हो। फर्मका संचालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र त्यसबाट मनग्या आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताउनुभयो। त्यहाँ उत्पादित फूल बुटवल, तानसेन, पोखरा लगायतका बजारबाट उच्च माग आए पनि पठाउन भने नसकिएको अर्का संचालक लाल बहादुर थापाले बताउनुभयो। प्रति किलो फूल 500 र प्रति माला 150 बिक्री भएको थापाले उल्लेख गर्नुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिकामा स्थापना भएका नर्सरीहरूबाट पछिल्लो समय कफीका बिरुवाको माग निकै बढेको छ। कफीका बिरुवाको माग बढेसँगै शुक्ला गण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा 10,000 कफीको बिरुवा उत्पादन भइरहेको स्थानीय कृषि सहकारी संस्थाका अध्यक्ष नमराज गुरूङले जानकारी दिनुभयो। युवा पुस्तामा कफी प्रति अत्यधिक आकर्षण रहेकोले बजारको माग सम्बोधनका लागि कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरूङले बताउनुभयो। बसाईसराई रोक्दै आय आर्जनमा युवाहरूलाई जोड्ने उद्देश्य सहित कफी खेती अभियान थालिएको शुक्ला गण्डकी नगरपालिकाको कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरूष अण्डर 19 राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्। मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई 123 रनको फराकिलो अन्तरले तथा बैजनाथपुरको गिरिजा प्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मध्य प्रदेशलाई 47 रनले पराजित गरेका हुन्। टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित 50 ओभरको खेलमा 47.4 ओभरमा सबै विकेट गुमाउँदै 183 रन बनाएको थियो। सुदूरका लागि शुभराज खत्रीले 44, अभिषेक थापाले 37 र नरेन भट्टले 24 रन बनाए। बलिङतर्फ कोशीका सौजन घिमिरेले 4 तथा विपिन महतोले 2 विकेट लिए। 184 रनको लक्ष्य पाएको कोशीले 22.3 ओभरमा सबै विकेट गुमाउँदै मात्र 60 रन बनाउन सक्यो। कोशीका लागि सौजन घिमिरेले 26 तथा आशिष मगरले 13 रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका लागि सचिन भट्टले 5 तथा नरेन भट्टले 4 विकेट लिए। यस्तै अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित 50 ओभरको खेलमा 45 ओभरमा सबै विकेट गुमाउँदै 133 रन बनाएको थियो। कर्णालीका लागि हिरालाल चनाराले 45, मनिष थापाले 22 र युनिस ठकुरीले 21 रनको योगदान दिए। बलिङतर्फ मधेसका राजेश यादवले 4 तथा अफ्रुद्दिन रहिनले 3 विकेट लिए। 134 रनको लक्ष्य पाएको मधेसले 27.2 ओभरमा सबै विकेट गुमाउँदै 86 रन मात्र बनायो। मधेसका लागि मयन यादवले 15 र जितेश मण्डलले 13 रन बनाए। मंगलबार हुने खेलमा लुम्बिनी र मधेस प्रदेश तथा बागमती र कर्णाली प्रदेश बीचमा प्रतिस्पर्धा हुनेछ।
राजेन्द्र विक्रम साई, अब मौसम। आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही तथा बाँकी पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस, वर्षा 8.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:17 भयो भने सूर्यास्त भरे साँझ 5:17 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। यस वर्षको छठ पर्व आजदेखि विधिवत रूपमा शुरू। काठमाडौँ उपत्यका सहित तराईका जिल्लाहरूमा छठ घाट बनाइँदै अर्घाखाँचीमा धिउँसी भैलो खेलिरहेका बेला बसको ठक्करबाट दुईजनाको मृत्यु। सप्तरीमा त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता। यस वर्ष धान उत्पादनमा कमी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान। र अमेरिकाको राष्ट्रपतीय निर्वाचनको अन्तिम दिन आज मतदान हुँदै। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।